बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
अघाएका जति सबै चुप छन् कुकुरहरू अघाएका जति सबै चुप छन् कुकुरहरू भोकाएरै होला सायद भुक्छन् कुकुरहरू हामी जस्ता साधुलाई टोकिहाले पनि हामी जस्ता साधुलाई टोकिहाले पनि डाँका आउँदा खाटमुनि लुक्छन् कुकुरहरू भोकाएरै होला सायद भुक्छन् कुकुरहरू भतेरको गन्ध पाए बिना निम्तो पनि भतेरको गन्ध पाए बिना निम्तो पनि लाचार भई दैला दैला ढुक्छन् कुकुरहरू भोकाएरै होला सायद भुक्छन् कुकुरहरू त्यसैले त सावधानी अपनाऊ साथी त्यसैले त सावधानी अपनाऊ साथी चुडाएर साङ्ला राति फुक्छन् कुकुरहरू अघाएका जति सबै चुप्छन् कुकुरहरू भोकाएरै होला सायद भुक्छन् कुकुरहरू सर्लाही हजार बिगाका शून्य प्रकाशको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म बुलबुलमा फरक किसिमका अतिथि लिएर आएको छु। फरक किसिमको अतिथि भन्ने बित्तिकै गजल नलेख्नेलाई मात्रै भन्न खोजेको मैले गजलसँग आबद्ध नभइकन पक्कै लिएर आएको होइन। गजल लेख्नुहुन्न भन्नुहुन्छ लेख्दिनँ भनेर भन्नुहुन्छ तर मैले पत्याइरहेको छैन। हरिलम साल सङ्गीतकार आजको कार्यक्रमका हाम्रा अतिथि हुनुहुन्छ। हरिजी स्वागत छ तपाईँलाई।
हजुर धन्यवाद र सम्पूर्ण उज्यालो नेटवर्क सुन्नुहुने सम्पूर्ण श्रोतामा नमस्कार छ मेरो।
सङ्गीतकार भनेर चिनाउँ कि गायक भनेर चिनाउँ म तपाईँलाई?
वास्तवमा मलाई श्रोताहरूले सङ्गीतकारकै रूपमा सुनिरहनु भएको छ, माया गरिदिइरहनु भएको छ, मन पराइदिइरहनु भएको छ र विशेष त म सङ्गीतकार नै हो तर एउटा धेरै पहिलादेखि अब एउटा गायक बन्ने उद्देश्यका साथ काठमाडौँ छिरेको एउटा मान्छे होइन पछि विभिन्न सङ्गीत सिक्दै जाने क्रममा चाहिँ समय परिस्थितिले सङ्गीतकार बनायो होइन र विशेष त म सङ्गीतकार नै हो र कहिलेकाहीँ त्यो बेलाको उद्देश्य लक्ष्यको कारणले अलिकति गायनपट्टि पनि अलिकति डोराइरहेको हुन्छ।
तपाईँले आफूलाई सङ्गीतकार भने पनि राजुबाबु श्रेष्ठको एउटा गीत पानीको फोका जस्तै फुट्यो हाम्रो माया
हजुर
सर्वाधिक ऊ भयो तपाईँले यसमा सङ्गीत गर्नुभएको
हजुर
सङ्गीतकार यसमा तपाईँ सङ्गीतकारको रूपमा चिनिनु भएको छ भने फेरि राजुबाबु श्रेष्ठकै अर्को गीत तपाईँ आफैले गाउनुभएको तिम्रो माया रहेछ पानी जस्तो यो पनि सर्वाधिक हिट नै छ र अहिले अब म आफैले त सर्वाधिक हिट भनी कसरी हालौँ र भर्खर भर्खर आएको छ मलाई चाहिँ मलाई र यो सुन्ने धेरैले मन पर्यो पनि भन्नुभएको छ। अनमोल मणिको गीत गजल सङ्ग्रह यसो भनौँ गीत गजलको कलेक्सन छ त्यसमा
हजुर। यो पछिल्लो टाइम यो अनमोल मणिज्यूसँग काम गर्ने मौका पाएँ र उहाँको चारवटा यसमा चाहिँ रचनाहरू छन् होइन जसमा चाहिँ दुईवटा गीतहरू रहनेछन् दुईवटा गजल छ यसमा होइन र आशा छ यो राम्रै बनाएको छ जस्तो लाग्छ र राम्रो रेस्पोन्स पाइरहेको छ।
हामीले बुलबुलमा पहिलोपटक बजायौँ पनि केही अगाडि र आजको कार्यक्रममा पनि पक्कै बज्छ। म यो प्रसङ्गलाई जोड्छु सबभन्दा पहिला त्यो गजल सुनाऊ कि जस्तो लाग्यो है हाम्रो कुराकानीको क्रमलाई हामी जारी राखौँला। यति बेला अनमोल मणिको अमूल्य एल्बम अनमोल मणि अब नेपालमा हुनुहुन्न क्यानाडा पुगिसक्नु भएको छ र हरि लम्सालले सङ्गीत गर्नुभएको छ यसमा आफैले स्वर पनि दिनुभएको छ। उहाँका दुईवटा गीत र दुईवटा गजल रहेको एल्बम अमूल्य बजारमा आउँदैछ
यसको लगभग अन्तिम तयारीमा छौँ हामी
आउँदै गरेको यो अमूल्य एल्बमबाट यो एउटा गजल केही समय अगाडि हामीले बुलबुलमा पनि बजाएको थियौँ। यस्तै हुन्छ कहिलेकाहीँ दिन पनि राति हुन्छ मन्दिरकै देव पनि कहिलेकाहीँ पापी हुन्छ
यस्तै हुन्छ कहिलेकाहीँ कहिले काहीँ दिन पनि राति हुन्छ ओ यस्तै हुन्छ कहिले काहीँ दिन पनि राति हुन्छ मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ।
यो गजल अनमोल मणिको शब्द हो, हरिलम सालको संगीत र उहाँकै स्वरमा हामीले सुन्यौं। यो नयाँ फरक प्रयोगको पनि छ नि है?
हजुर, यसमा चाहिँ अलिकति मैले फरकपन चाहिँ कुन अर्थमा भन्दा अनप्लग गरेको छु यसलाई, होइन यो यसमा अन्य केही पनि बजेको छैन, खालि हामीले गिटारबाट मात्रै यसलाई चाहिँ ट्र्याक रेडी गरेर, होइन।
आधुनिक सुगम सङ्गीतमा यस्तो खालको प्रयोग छ कि छैन नेपाली सङ्गीतमा, अरू कुनै पाउनु भएको छ त्यस्तो?
वास्तवमा मैले त्यति सुन्न चाहिँ पाएको छैन र हुँदैछ अरे भन्ने चाहिँ सुनेको छु, होइन पछिल्लो टाइम। यो अहिले अनप्लगको अलिकति केही नयाँ शैलीहरू गरौँ भन्ने यस्तो कुराहरू चाहिँ बजारमा सुन्न पाइन्छ र प्रयोग गरौँ भन्ने चाहिँ धेरै साथीहरू पनि हुनुहुन्छ। एउटा प्रयोगात्मक सङ्गीतलाई चाहिँ सधैँ प्रयोग गरिरहनु पर्छ भन्ने मान्यताको म पनि भएको कारणले गर्दा यसलाई मैले एउटा चाहिँ गिटार, विशेष गरेर गिटार छ यसमा, लिड गिटार, रिदम गिटार र बेस गिटार हामीले त्यति मात्रै युज गरेका छौँ, अरू केही पनि छैन यसमा।
कति भयो हरिजी तपाईँले यो साङ्गीतिक क्षेत्रमा रुचि राख्नुभएको, काम गर्न थाल्नुभएको?
मैले सङ्गीत क्षेत्रमा पाइला टेकेको चाहिँ 14 वर्ष भयो अहिले, सरस्वती अघिल्ला दिन सम्झिँदाखेरि, होइन। र पछिल्लो टाइम अब मैले सिक्ने क्रममा चाहिँ अलिक धेरै समय बिताएँ, होइन। तत्पश्चात चाहिँ मैले जो सङ्गीत जगतमा आफ्नो सृजनालाई चाहिँ अगाडि ल्याउन थालेको छ,
स्कुलदेखि नै फर्क्यौँ हामी, होइन। स्कुलमा हुँदाखेरि पनि
स्कुलदेखि नै अति नै अब गाउँघर यताउता साथीभाइको अगाडि र स्कुलमा जति पनि प्रोग्रामहरू हुन्थे ती प्रोग्रामहरूमा चाहिँ मैले चाहिँ गीतहरू गाउँथेँ, सबैको माया पाउँथेँ, हौसला पाउँथेँ,
त्यहाँबाट अनि सुरिँदै आइन्छ आफू, होइन।
त्यहाँबाट हौसला बढ्यो र त्यो हिसाबले चाहिँ मलाई चाहिँ यतातिर एकदमै आकर्षित गर्यो, मैले म्युजिकमा नै केही गर्नुपर्छ भन्ने चाहिँ त्यहाँबाट पनि लाग्यो मलाई।
तपाईँको मैले यो त भने तर म आफूलाई थाहा भए पनि एक्ज्याक्ट गाउँ पनि थाहा छैन, तपाईँ आफू जन्मेको ठाउँ गाउँ बारे पनि बताउनुहोस्।
म चाहिँ नवलप्रासी कावासती 5 भन्ने ठाउँमा म त्यहीँ जन्मेँ र त्यहीँ हुर्केँ, त्यहीँ पढेँ, एसएलसीसम्मको पढाइ चाहिँ मेरो त्यहीँ भयो। त्यसपछि चाहिँ म चाहिँ एउटा सङ्गीतलाई नै आफ्नो उद्देश्य बनाएर काठमाडौँ छिरेँ, अनि
त्यसपछि अनि काठमाडौँ जानुभयो, अनि यता पढाइ जारी राख्दै सङ्गीत सिक्न थाल्नुभयो कि के?
पढाइ यतातिर भन्नाले अन्य सब्जेक्ट मैले कुनै पनि रोजिनँ, म्युजिकलाई नै विशेष गरेर मैले ऊ गरेर अगाडि बढेँ। अनि त्यसपछि
के देख्दैछौ अर्जुन भनेको चराको आँखा भने जस्तो, त्यसमै मात्र ध्यान गयो है?
हजुर हजुर।
अनि म्युजिक अध्ययन कहाँबाट गर्नुभयो, कुनै गुरु थापेर गर्नुभयो कि युनिभर्सिटीबाटै गर्नुभयो कि कसरी गर्नुभयो?
मैले चाहिँ मेरो गुरु हुनुहुन्छ चन्दन कुमार श्रेष्ठज्यू, गान्धर्व सङ्गीत विद्यालयमा चाहिँ उहाँलाई मैले गुरु मानेर मैले त्यहाँ 6 वर्षसम्म शास्त्रीय सङ्गीतको कक्षा लिएँ। त्यसपछि फेरि अलिकति सुगम सङ्गीतको पनि केही कुराहरू जानौँ भन्ने सोचका साथ म चाहिँ फेरि इन्डियाको पुना भन्ने ठाउँमा चाहिँ 3 वर्ष म त्यहाँ बसेँ सुगम सङ्गीत सिक्नको लागि। र त्यसपछि
कुनै पाठशाला मार्फत लिनुभयो कि कुनै व्यक्तिगत गुरु?
त्यहाँ इन्स्टिच्युट अफ मोडर्न म्युजिक भन्ने त्यहाँ एउटा एकाडेमी थियो त्यहाँ, होइन। र त्यहाँबाट चाहिँ गुरु सुहास चन्द्र कुलकर्णीबाट चाहिँ मैले सुगम सङ्गीतका ज्ञानहरू आर्जन गर्ने मौका पाएँ त्यहाँ।
यो चाहिँ तपाईँले सङ्गीत क्षेत्रमा प्रवेश गरेको 14 वर्ष भयो भने भन्नुभयो, त्योभन्दा अगाडिदेखिको कुरा हो कि 14 वर्षभित्रै पर्छ?
14 वर्षभित्रै पर्छ,
भित्रै पर्छ। भनेपछि केटाकेटी बेलामा बालापनमा जे गाइयो स्कुलमा त्यो सबै सिद्धियो, त्यसपछि अनि तपाईँको करियर सुरु भएको चाहिँ 14 वर्ष भयो।
सङ्गीतमै सुरु नै भएको भन्दाखेरि त लगभग अब म जति वर्ष भएँ, होइन,
सानैदेखि
अब जुन बेलादेखि मैले मेरो मुखबाट बोली निस्किन थाल्यो त्यो बेलादेखि नै होला जहाँसम्म लाग्छ मैले गीत गाउन थालेँ, तर मैले 14 वर्ष भयो एक्ज्याक्टली म्युजिकमा पाइला टेकेको चाहिँ।
मैले आज तपाईँलाई यहाँ निम्ता गर्नुको पछाडि चाहिँ तपाईँका गजल एल्बमहरू अथवा गजलमाथि तपाईँले गर्नुभएको सङ्गीतको पनि प्रमुख कारण चाहिँ त्यो हो, होइन। आफैमा सङ्गीतकार मात्रै भएर बुलबुलमा मैले सङ्गीतकारलाई मात्रै ल्याउँदाखेरि गीतका मात्रै कुरा प्रसङ्ग उठ्छन्, हामीले गजलका प्रसङ्गलाई बढी उ गर्छौँ। मैले बुलबुलमा केही समय अगाडि भनेको पनि छु, अबको बुलबुल, अबको आधा दशक 5 वर्ष चाहिँ बुलबुलले साङ्गीतिक गजलको लागि चाहिँ पहल गरिरहन्छ, किनभने नेपाली सङ्गीत आकाशमा एकदम सुमधुर गजलहरूले भरिउन् भरिँदै जाउन् भन्ने हाम्रो कोसिस छ, र यसमा तपाईँहरू जस्तो सङ्गीतकारको जरुरत पनि ठुलो छ। मैले जानकारीमा पाएसम्म पर्दा एल्बम र अहिले अनमोलको यो अमूल्य एल्बममा गजलहरू तपाईँले सङ्गीत गर्नुभएको छ, योभन्दा फरक खुद्राहरू छुट्टै गजलहरू पनि गर्नुभएको छ कि छैन?
त्यो बाहेकका गजलहरू पनि भएको छ फुटकर रूपमा, होइन, तर कतिपय अब त्यो सम्झनामा नै नआउने कि अब धेरै भइसक्यो गीत गजलहरू गरेको, होइन, छन् फुटकर गजलहरू पनि छन्।
तपाईँले आफैले गाउन थाल्नुभएको चाहिँ पहिलो कुनबाट हो?
पहिलो चाहिँ मैले आजभन्दा 4 वर्ष अगाडि मैले एउटा गीत गाएको थिएँ, होइन, त्यो चाहिँ हाम्रो हरिहर तिमिल सेनाज्यूको शब्दमा थियो होइन त्यो म थोरै ट्राई गर्छु होइन अब के नै जित्नु छ र जिन्दगी नै हारे पछि अब के नै जित्नु छ र जिन्दगी नै हारे पछि अरूको के आस गर्नु तिमले माया मारे पछि तिमले माया मारे पछि अब के नै जित्नु छ र जिन्दगी नै हारे पछि
हरिलम सालको स्वर हामीले यहाँ सुन्यौँ उहाँले पहिलो पटक गाउनु भएको यो चाहिँ अरूलाई सङ्गीत गर्नुहुन्थ्यो तर आफूले गाउनु भएको चाहिँ पहिला चार वर्ष अगाडिको कुरा
हजुर हजुर होइन वास्तवमै म एउटा प्रसङ्ग यहाँनिर के जोड्न चाहन्छु भने गाउन चाहिँ म गायकै बन्न भनेर आएँ होइन धेरै पहिला त्यही 60 सालतिरको कुरा हो मैले एउटा गीत बनाएँ आफैको मेरो आफ्नै कम्पोजिसनमा म आफै गाउँछु भनेर त्यो बेला तीर्थराज बास्तकोटीज्यूले लेख्नु भएको एउटा गीत थियो एरेन्जमेन्टहरू सम्पूर्ण सकियो स्टुडियोमा स्वर हाल्दाखेरि आफ्नो आवाज पटक्कै आफूलाई चित्त बुझेन कि अनि त्यसपछि मैले म गायक चाहिँ म बन्दिनँ भनेर त्यहाँदेखि छोडेँ मैले गाउनुमा
अरूको लागि चाहिँ
त्यति ध्यान गएन त्यसपछि त्यो गीत त्यो बेलामा हाम्रो अहिलेका एकदम अग्रज सङ्गीतकार वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी दाईलाई मैले गाउन दिएँ किनकि उहाँको एकदम आवाज मन पर्थ्यो मलाई
कुन गीत थियो त्यो
नरवे प्रिया लास भनेर चितामा मजल्दा हातका चुरा झरम्मै पारी सिन्दुर पखाल्दा भने त्यो बेलामा त्यस्तै प्याटर्नको गीतहरू चल्थ्यो होइन अनि त्यो गीत उहाँलाई गाउन दिएँ र अहिले यसो सरस्वती सम्झिँदा एकदमै रमाइलो महसुस हुन्छ कि म एउटा गायक बन्न आएको मान्छे त्यो गीत जब मैले गाएँ आफूलाई चित्त बुझिनँ त्यसपछि मैले आफू चाहिँ एउटा सङ्गीत एउटा क्रिएसनमा चाहिँ अलिक बढी फोकस भयो त्यो हिसाबले पनि म बढी सङ्गीतकार भएको कि जस्तो लाग्छ मलाई
एउटा कुरा हरिजी तपाईँले प्रसङ्ग पनि कोट्याउनु भयो होइन
हजुर
प्रत्येक मान्छे यो गायन क्षेत्रमा आउने चाहिँ पहिला आफू गाउनैको लागि भनेर अगाडि सरेर आएको हुन्छ है म सङ्गीतकार बन्छु भनेर बच्चैदेखि कसैले सपना देख्दैन
वास्तवमा त्यो कसैले पनि त्यो सोच्दैन हजुरले ठिक भन्नुभयो कोही पनि मान्छे सङ्गीतमा लागेको मान्छे म सङ्गीतकार बन्छु भनेर आउँदैन उस सिक्दै जाने क्रममा उसमा भएको एउटा क्रिएसनको प्रतिभा जब उसले आफूले महसुस गर्छ नि त्यसपछि एउटा क्रिएसनपट्टि लाग्ने कम्पोजिसनपट्टि लाग्ने हो जस्तो लाग्छ मलाई
र मेरो हकमा पनि त्यस्तै भयो मलाई यो कुराकानी रोक्न मन छैन एकदम जान मन छ तर एउटा म सुनाउन चाहन्छु मैले हुन त गजलको कार्यक्रम हो हामी गजल मात्रै बजाउँछौँ र पनि अत्याधिक चर्चामा अहिले आएको हुनाले म यो गीत राख्न चाहन्छु अहिले बुलबुलेनकै अनुरोधमा है तपाईँले यो राजबाबु श्रेष्ठ दाईको गीतलाई अहिले एकचोटि आफ्नो आवाजमा पहिला गुनगुनाइदिनुहोस् न त्यसपछि हामी साङ्गीतिक ट्र्याक सुन्छौँ
एकदमै म कोसिस गर्छु यो अलिकति गीत चाहिँ एकदम गाह्रो गीत छ होइन मेरो आफ्नो घाँटीलाई सुट हुने हिसाबले नै बनाओ बनाउनु चाहिँ म कोसिस गर्छु तिम्रो माया रहेछ पानी जस्तो 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 सेतो भेटे सेतै हुने कालो भेटे कालै हुने छिनछिनमै रङ्ग फेर्ने छिनछिनमै ढङ्ग फेर्ने तिम्रो माया रहेछ कस्तो कस्तो तिम्रो माया रहेछ पानी जस्तो 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 तिम्रो माया सेतो भेटे सेतै हुने कालो भेटे कालै हुने छिनछिनमै रङ्ग फेर्ने छिनछिनमै रङ्ग फेर्ने तिम्रो माया रहेछ कसो कसो
गबरे नि जानी जानी रे जानी र जानी र परी र बम र बम गरे सग
जता बाटो भेट्यो त्यतै त्यतै बगिदे जे जे गर्न मन लाग्यो त्यही त्यही गरे जता बाटो भेट्यो त्यतै त्यतै बगिदिने जे जे गर्न मन लाग्यो त्यही त्यही गरिदिने आगो भेट तातो हुने घिउ भेट चितो हुने आगो भेट तातो हुने घिउ भेट चितो हुने तिम्रो माया छ पारोले रङ फेरे द
बुलबुल एउटा ईरानी चरा बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल
नहेप साना देखेर लुरा देखेर नहेप साना देखेर लुरा देखेर बेसहारा देखेर टुहरा देखेर बुहारीको मुख सधैं अँधेरो हुन्छ बुहारीको मुख सधैं अँधेरो हुन्छ सासु देखेर अनि ससुरा देखेर बेसहारा देखेर टुहरा देखेर नेपालीलाई काम दिन्छ विदेशले नेपालीलाई काम दिन्छ विदेशले हाम्रो ज्यान देखेर पाखुरा देखेर बेसहारा देखेर टुहरा देखेर अंग्रेज टोलाउँछ नेपाल आएर अंग्रेज टोलाउँछ नेपाल आएर ती हिमाल देखेर टाकुरा देखेर बेसहारा देखेर टुहरा देखेर डाक्टर पनि सोचाइमा पर्नेछ डाक्टर पनि सोचाइमा पर्नेछ रोग देखेर तिनी दाजुरा देखेर नहेप साना देखेर लुरा देखेर बेसहारा देखेर टुहरा देखेर बागलुङ स्थायी निवास भई हाल दक्षिण कोरिया रहँदै आउनुभएका राम कणेलको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले हामी उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ र उज्यालो 90 नेटवर्क र आसपासका क्षेत्रहरू लगायत देशभरिका विभिन्न स्थानीय एफएमबाट तपाईँ यति बेला बुलबुलमा सङ्गीतकार गायक हरिलमसालसँगको कुराकानी सुनिरहनु भएको छ मैले सङ्गीतकार गायक नै भनेर परिचय गराएँ तपाईँले सङ्गीतकार भन्न खोजे पनि किनभने तपाईँले एकदम मर्मस्पर्शी मुटुस्पर्शी मान्छेलाई छोइहाल्ने खालका गीत गजल गाएर हाम्रा सामु दिनुभएको छ र कति गीतहरूमा गजलहरूमा सङ्गीत पनि भर्नुभएको छ यस हिसाबले नेपाली साङ्गीतिक क्षेत्रलाई समृद्ध गराउनको लागि तपाईँको पनि टेवा अमूल्य रहेको छ भनेर बुलबुलले यहाँनिर भन्न चाह्यो हरिजी हामी कुराकानीको प्रसङ्गमा चाहिँ गायनमा रुचि बस्दै जाने विषयमा कुराकानी गरिरहेका थियौँ एउटा असल सङ्गीतकार बन्नको लागि एउटा असल गायक बन्नको लागि सङ्गीतको ज्ञान मात्रैले पुग्छ कि त्योभन्दा फरक अरू केही व्यक्तित्वहरू पनि आफूमा भर्नुपर्छ
वास्तवमा व्यक्तित्व त चाहिन्छ नै त्यसमा सरलपन सहजपन सबैको हुनु पर्यो र वास्तवमा क्रिएसन भन्ने कुरा चाहिँ एउटा पढेर मात्रै हुने कुरा पनि होइन धेरै साधना गरेर मात्रै हुने कुरा पनि होइन जस्तो लाग्छ मलाई एउटा कुरा के पनि हो भने क्रिएसन भन्ने कुरा हरेक व्यक्तिमा हुनसक्छ र त्यो आफूबाट आएको एउटा मौलिक सिर्जनालाई चाहिँ आफूले जानेका बुझेका सिकेका कुराहरूलाई प्रयोग मात्रै गर्ने हो होइन सिर्जना चाहिँ हरेकका राम्रा हुन्छन् आफैमा होइन त्यो कसैको नराम्रो हुँदैन सिर्जना जो जसले गर्नुहुन्छ तर त्यसलाई चाहिँ
सङ्गीतमा लागेको मान्छे साहित्यिक पनि हुनु जरुरी छ
वास्तवमै साहित्यको अत्याधिक ज्ञान हुन जरुरी छ, किनकि राम्रो शब्द कुन हो, राम्रो नराम्रो कुन हो, त्यो त छुट्याउन सक्ने एउटा क्षमता त हुनु पर्यो। त्यो हिसाबले चाहिँ साहित्यको चाहिँ अति नै ज्ञान हुन जरुरी छ।
तपाईँले सङ्गीत गर्दाखेरि नि कस्तो मान्छेलाई बढी ध्यान दिनुहुन्छ? नेपालमा एउटा चाहिँ आर्थिक अप्ठ्यारो रहन्छ होइन, जसले लगानी गर्न सक्छ उसको ठाउँ पाउँछ, त्यसमा दुई मात्रै छैन भन्नै परेन होइन, त्यसभन्दा बाहेकका पनि कहिलेकाहीँ तपाईँकोमा आइपुग्ने नयाँ व्यक्ति ठोकिन कस्ता आइपुग्छन्? खोज्दै आउनेले आउनुपर्छ कि होइन, राम्रा शब्द देखियो भने तपाईँ त्यो गजलकार गीतकारलाई खोजी गरेरै आफै फलो गर्नुहुन्छ कि कसरी आउँछ?
वास्तवमै राम्रो चिजको सधैँ खोजी हुन्छ होइन। म पनि त्यस्तै एउटा राम्रो सृजना रचनाकारहरू जो हुनुहुन्छ, राम्रो सृजना जसले दिनुहुन्छ उहाँको सधैँ स्वागत गर्छु मैले। त्यो मेरो लागि पनि एउटा राम्रो कुरा हो, किनकि एउटा गीतको जग भनेको शब्द हो होइन। त्यो जग, एउटा राम्रो जग मैले पाएँ भने त्यसमा घर ठडाउन मलाई धेरै सजिलो हुन्छ होइन। त्यो शब्द रूपी जगबाट मैले एउटा सङ्गीत रूपी घर बनाउँदाखेरि मलाई पनि धेरै सजिलो हुन्छ नि त।
कति पुग्यो होला नि तपाईँका सङ्गीत गरेका गीत गजल संख्यामा मोटामोटी?
अहिले जहाँसम्म लाग्छ 500-550 हाराहारीमा गीत गजल गरेर त्यति भयो होला।
गजल पहिलो कसको गर्नुभएको थियो याद छ?
गजल चाहिँ मलाई याद भएसम्म चाहिँ पर्दा पर्दा भन्ने एल्बमबाट नै मैले
गजलमा सुरु गर्नुभएको। पर्दा एल्बम त पुरै गजलकै हो नि होइन?
हजुर एकदमै।
त्यसमा सबै तपाईँले नै सङ्गीत गर्नुभएको छ
हजुर,
अनि गायक चाहिँ आनन्द कार्की हुनुहुन्छ त्यसमा
हजुर।
शब्द फरक फरक छन्,
उहाँको एकल स्वरमा शब्दमा चाहिँ डाक्टर कृष्ण हरिबरालजी हुनुहुन्छ, मिलन कोइरालाजी हुनुहुन्छ, नवराज लम्सालजी हुनुहुन्छ, भूपेन्द्र खड्काजी हुनुहुन्छ, लगायतका स्रष्टाहरू हुनुहुन्छ।
यसमा एउटा यो पर्दा पछाडि भन्ने गजल छ नि
हजुर,
यो टाइटल सङ भनौँ न
हजुर,
यसको यो कृष्ण हरिबरालको शब्द
हजुर,
तपाईँको सङ्गीत र आनन्द कार्कीको स्वर छ होइन। यसलाई एकचोटि हामी बजाउँछौँ अहिले साङ्गीतिक ट्र्याक पनि, यो यसै पनि मन छुनेछ तपाईँको आवाजमा अहिले चाहिँ यसको गुनगुन सुनाउन, किनभने हाम्रो कार्यक्रममा अब तपाईँले गजल लेख्दिनँ भन्ने सक्नुभएको हुनाले अरू अतिथिलाई त म गजल वाचन गराउँथे, तपाईँलाई चाहिँ गाउन लगाउँछु।
हुन्छ एकदमै एकदमै, म कोसिस गर्छु। जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, हो जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही रुन्छ यहाँ, दुखेर कोही रुन्छ यहाँ, दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै, जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै,
जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै, जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै, हो जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै।
आनन्द कार्कीको स्वरमा सुन्यौँ हामीले हरिलम्सालको सङ्गीत, पर्दा एल्बमबाट कृष्ण हरिबरालको शब्द, जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै। शब्दमा पनि दम छ, सङ्गीतमा पनि दम छ, र स्वरले पनि निकै साथ दिएको छ।
सङ्गीतमा के कति छ मलाई थाहा छैन, तर यसको शब्द चाहिँ अति नै मलाई देख्ने बित्तिकै लोभ लागेर आयो होइन।
कहिलेकाहीँ शब्द देखेर लोभ लाग्छ है, यसलाई कम्पोज गरिदिएको जस्तो लाग्छ है।
अहिले यहाँले अघि वाचन गर्नुभयो होइन, अब त्यो वाचन शैलीको शब्द हो, तर यसलाई फरक किसिमले एउटा प्रयोगात्मक किसिमले सङ्गीत गर्न सकिन्छ कि जस्तो लाग्यो। जस्तै शून्य प्रकाशजीको अघि हजुरले गर्नुभएको थियो, त्यस्तै पछिल्लो राम कणेलजीको एकदमै राम्रो रचना लाग्यो। यस्ता शब्दहरू देख्दाखेरि लोभ लागेर आउँछ वास्तवमा होइन।
कहिलेकाहीँ शब्द देख्ने बित्तिकै सङ्गीतकारलाई लोभ लाग्ने पनि
एकदम एकदम एकदम।
भनेपछि हामी गजलकारले पनि ध्यान दियौँ, सङ्गीतकारलाई लोभ लाग्ने शब्दहरू लेखिदिने गऱ्यौँ भने हाम्रा गजलहरू सङ्गीतकारले टिपेरै कहिलेकाहीँ बोलाउने अवस्था पनि रहन्छ नि हरिजी।
एकदमै एकदमै, किनकि मैले अघि पनि भने एउटा राम्रो शब्द पाउँदा त्यो हामीलाई नै प्लस हो होइन त्यो राम्रो शब्दमा खेल्न पाउनु आफ्नो एउटा सङ्गीत सिर्जनाको काम गर्न पाउनु त्यो आफैमा एउटा ठुलो कुरा हो
अब म अलिकति फेरि तपाईँको वैयक्तिक पाटोतर्फै फर्कन्छु वैयक्तिक आर्थिक पाटोतर्फ फर्कन्छु तपाईँ 14 वर्षदेखिबाट चाहिँ प्रत्यक्ष रूपमै अब फुल टाइमर म्युजिसियन होइन फुल टाइम नै तपाईँ यसमा लाग्नु भएको छ योभन्दा बेगर तपाईँले अरू थोक देख्नु भएको छैन पढाइलाई पनि तपाईँले यसैमा हाल्नुभयो आफ्नो अनि प्रत्यक्ष रूपमा अघि मैले भने के देख्दैछौ अर्जुन भन्दा चराको आँखा भनेर भने जस्तो तपाईँलाई चराको आँखा नै सङ्गीत मात्रै आफ्नो आँखा अगाडि आयो यसरी महानगरमा जीवन धानिन्छ कि धानिँदैन नवलपरासीबाट आएको एउटा युवक होइन आफ्नो विगतदेखि अहिलेसम्म फर्केर हेर्दाखेरि उसले चाहिँ सङ्गीतकारको रूपमा गायकको रूपमा इस्टाब्लिसमेन्ट आर्थिक रूपमा चाहिँ जमाउन सकेको छ कि छैन मान्छेको मनमा मात्रै बास पाएको हो कि राम्रो बासहरू पनि पाइयो या आभास बासहरू
वास्तवमा सुरु सुरुका दिनमा अति नै गाह्रो थियो होइन जुन दिन म सङ्गीत सिक्ने क्रममा थिएँ र पछिल्लो टाइमहरूमा दुःख सुख भनेको हरेक चोटि उतार चढाव जिन्दगीमा आइरहँदो रहेछ र त्यो कुरा मान्छेले एउटा सन्तुष्टि लिन सक्नुपर्ने रहेछ जस्तो लाग्छ मलाई बुझ्दै जाँदा हुन त यहाँ आर्थिकको भयङ्कर ठुलो त्यस्तो कुनै केही छैन यो सङ्गीत जगतमा मलाई तर पनि म मात्रै होइन जति पनि सङ्गीतमा लाग्नु भएको छ यहाँ भयङ्कर सङ्गीतबाट लागेर भयङ्कर पैसा कमाएला भयङ्कर यो बनाउला त्यो बनाउला त्यो गराउँला त्यस्तो केही पनि छैन तर एउटा स्रष्टाको लागि के हुँदो रहेछ भने मैले बुझेको जानेको मैले महसुस गरेको कुरा के भने एउटा राम्रो सिर्जना भइदिँदाखेरि संसारको सबैभन्दा धनी मान्छे सबैभन्दा सुखी मान्छे सबैभन्दा एकदम आनन्द आनन्दित मान्छे चाहिँ मै हो क्या हो जस्तो फिल हुँदो रहेछ र त्यसरी नै हरेक दिन एउटा राम्रो सिर्जना आयो भने त्यसैले नै आफूलाई एकदम धनवान होइन एकदम भाग्यमानी
त्यो अनुभव गर्नुहुन्छ सुख लिने कुरा हो हजुर आउने भन्दा पनि होइन आफूले कसरी लियो भन्नेमा बाँच्न अडिन सक्नु भएको छ
एकदमै त्यो चाहिँ
गीत र गजल सङ्गीत गर्दाखेरि केही पृथकता हुन्छ तपाईँहरूमा सृजना गर्दा
पृथकता हुन्छ नै किनभने गीत भन्ने बित्तिकै एउटा अलिकति कमर्सियल प्याटर्नहरूदेखि लिएर अलिकति सुगम सङ्गीतलाई नै बढी फोकस गरिन्छ त्यसमा कुनै त्यस्तो नीति नियम हामी जता मन लाग्यो त्यतै जान पाइन्छ गीतमा होइन कसरी हुन्छ रञ्जकता थप्ने मात्रै काम हुन्छ गजल भनेको आफैमा एउटा नीतिमा नियममा रहेर लेखिने विधा हो र त्यसमा सङ्गीत गर्दाखेरि पनि फरक प्याटर्नमा गर्न त सकिन्छ तर पनि विशेष गरेर हामीले अघिल्लो कालदेखि नै एउटा शास्त्रीय सङ्गीतलाई बेस बनाएर गर्ने चलन छ र त्यही किसिमका गजलहरू पनि गजल हो जस्तो लाग्छ अलिकति बाहिर गइयो भने चाहिँ गजल होइन कि जस्तो पनि फिल हुन्छ
तपाईँको सङ्गतमा हुन्छ नि यो भेटघाट भइरहने सङ्गीतकारहरू सल्लाह हुन्छ होला नि कहिले कहिले मैले यस्तो कम्पोज गर्दैछु है भन्ने खालको कोही हुनुहुन्छ
होइन त्यस्तो हुन्छ वास्तवमै जस्तै हाम्रो सुरेश गैरेजी विशेष गरेर गजल गर्नुहुन्छ उहाँसँग बसिन्छ उहाँको गीत गजलहरू पनि मैले एरेन्जमेन्ट पनि गर्छु सरसल्लाह हुन्छ होइन अनि लाग्छ त्यस्तो यो गजल भन्ने प्याटर्न चाहिँ अलिकति
सुरेशजीले त अझ बुलबुलमा आएर मुखै फरेर पनि भन्नुभएको छ मलाई हरिलम साल जतिको सङ्गीतकार कोही पनि लाग्दैन म आफै पनि होइन भन्नुभएको छ
होइन होइन वास्तवमै उहाँ आफैमा एउटा धुरन्धर प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ एकदमै उहाँका सिर्जना मौलिक छन् आफैमा एउटा नयाँपन छ उहाँमा होइन
अनि दुईजना कहिले काहीँ बस्दाखेरि एउटाले गरेको सङ्गीतमा अर्को सल्लाह राख्ने भन्ने पनि गरिन्छ
एकदमै उहाँ विशेष गरेर उहाँले सृजना गरेको उहाँले कम्पोजिसन गरेको मैले धेरै गजलहरू पनि मैले एरेन्जमेन्ट गरेको छु कि त्यो हिसाबले पनि एकदमै सरसल्लाह हुन्छ सर यसरी गर्नु पऱ्यो यसरी गर्नु पऱ्यो यहाँ यसो गर्दा के हुन्छ भन्ने कुरा चाहिँ भइरहेको हुन्छ हाम्रो
अब एउटा गजल सुन्ने तर्खरमा लाग्छु म फेरि म यो अमूल्य एल्बमबाटै लिन चाहन्छु आउँदै गरेको अमूल्य एल्बमबाट
हजुर
यसमा यो ट्र्याक पनि बहुतै मन परेको ट्र्याक हो मलाई अनमोल मणिको शब्द तपाईँको आवाजमा नगुनगुनाइकन चाहिँ बजाउन रहर गरिनँ मैले छुट्टिएर कतै दुःखमा पऱ्यो जस्तो लाग्छ निदाउने बेला मेरै याद गर्यो जस्तो लाग्छ
हुन्छ यो अति नै मन परेको शब्द गजल शब्द हो यो वास्तवमा एउटा पीडा छ यसमा जहाँ बिछोड छ होइन त्यो एकदमै सर र त्यो हार्मोनियममा मैले मेलोडी भर्दै गर्दाखेरि आँगै जिरिङ्ग भएर आएको थियो कि मलाई
आफैलाई
त्यो एकदमै त्यो शब्दले मेलोडी त कहाँसम्म के भयो मलाई त्यो थाहा छैन मेरो पाठ अरूले श्रोताहरूले खेलाइदिनु होला
होइन हामीलाई मुखमा कण्ठ पार्ने खालकै मेलोडी बनेको छ
म कोसिस गर्छु छुट्टिएर कतै दुःखमा पर्यो जस्तो लाग्छ छुट्टिएर कतै दुःखमा पर्यो जस्तो लाग्छ
निदाउने बेला, निदाउने बेला, निदाउने बेला मेरै याद गर्यो जस्तो लाग्छ, याद गर्यो जस्तो लाग्छ, छुट्टिएर कतै दुःखमा पर्यो जस्तो लाग्छ, लुकाए थियो जाने बेला आँसु आँखा भित्रै लुकाए थियो जाने बेला आँसु आँखा भित्रे आँसु आँखा भित्रे सम्झनामा आँसु सँगै झर्यो जस्तो लाग्छ सम्झनामा आँसु सँगै झर्यो जस्तो लाग्छ
हरिलम सालको स्वरमा अनमोल मणिको गजल हामीले सुन्यौं। यो गजल वाचन सँगसँगै हामीलाई लगभग समय सकिन लागेको संकेत गर्दै हुनुहुन्छ उत्पादन सहयोगी उदय घिमिरेले र हामी कुराकानीकै क्रममा छौं। हरिजी, अब तपाईँको उद्देश्य के? गजल र गीत भनेर म कन्फाइन गरेर जान्छु भन्ने छ कि होइन? म दुईवटालाई लिएर जान्छु सँगसँगै, त्यसरी हामीले मिल्दैन एउटा मात्र छुट्याएर, नेपालमा गजल मात्रै स्थापित हुने पनि समय भइसकेको छैन भन्ने छ कि के छ?
वास्तवमै गजलमा सङ्गीत भर्न पाउँदा, गजलसँग नाता जोड्न पाउँदा एकदमै खुसी लाग्छ होइन। यो एउटा कमर्सियल प्याटर्न भन्दाखेरि पनि एउटा, यसको अघि पनि मैले भने आफ्नै
सन्तुष्टिको
पाटो एउटा फरक छ, तर पनि अलिकति आफ्नो जीवनयापनदेखि लिएर हरेक कुराहरूलाई विचार गर्दाखेरि दुवैतिर जानुपर्ने अवस्था हुनु अवस्था छ। र एउटा कुरा के पनि भन्दाखेरि, एउटा क्रिएटरको हैसियतले, कम्पोजरको हैसियतले सबै कुरामा दखल राख्न सक्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो हिसाबले मैले गजल पनि गरेको छु, फिल्मी गीत पनि गरेको छु, आधुनिक सुगम सङ्गीत पनि गरेको छु, पप प्याटर्नका गीतहरू पनि गरेको छु, र जहाँसम्म लाग्छ एकदम आनन्दित, एकदम आनन्दित हुने विषय चाहिँ मलाई गजल हो। म चाहिँ यदि कुनै सर्जक स्रष्टाहरूले मलाई यसमा मौका दिनुभयो भने चाहिँ म एकदम आभारी हुन्छु।
तपाईँलाई कसैले नयाँ एउटा रचनाकारले चाहिँ आफ्नो सङ्गीतको लागि राम्रो शब्द पठायो भने तपाईँ नयाँलाई पनि लिनुहुन्छ नि?
वास्तवमै त्यो मैले अघि पनि भने यो कुरा, एउटा राम्रो सृजना चाहिँ सधैँ मलाई नै प्लस हुने हो कि त्यो, होइन?
यसरी यसमा चाहिँ फोन गरेर कसकस गर्नुभन्दा इमेल पठाइदियो भने तपाईँलाई कहिले राम्रो लागेको रचना गर्न पनि सक्नुहुन्छ।
एकदमै वास्तवमा
त्यसो, तपाईँको इमेल एड्रेस हामी अहिले दिउँ।
अवश्य, जति पनि गजल लेख्ने सर्जकहरू हुनुहुन्छ, यदि यहाँहरूको सृजना राम्रा सृजनाहरू छन् भने हजुरहरूले पठाउन सक्नुहुन्छ। मेरो इमेल आइडी चाहिँ lamsalr7@gmail.com, lamsalr7@gmail.com मा हजुरहरूले
पठाइयो भने राम्रो लाग्यो र मौका पर्यो भने टिपेर सक्छ। बहुतै सुन्दर, राम्रो स्वागत योग्य कदम राख्नुभयो तपाईँले बुलबुल मार्फत नै। र यदि बुलबुल मार्फत कसैले उहाँले गजललाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा बताइ नै सक्नु भएको छ र गजलको सङ्गीतमा कति सन्तुष्टि पाउँछु भन्ने कुरा पनि हाम्रो सामु बताउनु भएको छ, अब तपाईँको समय मिल्छ र राम्रो खालको रचना हुन्छ भने धेरै होइन एउटा दुईवटा पठाइदिएर उहाँलाई चाहिँ तपाईँले एउटा आफ्नो संयोग हुन पनि सक्छ होइन, गायनमा ल्याउन पनि सक्नुहुन्छ भन्ने जानकारी मैले बुलबुलेलाई यहाँसम्म गराएँ। अब हामी करिब करिब अन्त्यतिर छौँ, तपाईँलाई सम्पर्क गर्नु पऱ्यो भने त्यही इमेल मात्रै हो कि अरू केही माध्यमबाट सम्पर्क गर्नुपर्छ? फेसबुकमा पक्कै हुनुहुन्छ हरि लम्साल,
फेसबुकमा लम्साल हरि भनेर हजुरहरूले यही अहिले जुन दिएको
इमेल एड्रेसबाट
सर्च गर्नुभयो भने पाउनुहुन्छ, सम्पर्क गर्न सक्नुहुन्छ।
हस् हरिजी, हाम्रो कार्यक्रमसम्म आउनुभयो, धेरै धेरै धन्यवाद। हामी कार्यक्रममा जहिले पनि जाँदाखेरि चाहिँ एउटा गजल वाचन गरेर बिदा हुन्थ्यौँ, आज म त्यसो गर्दिनँ। तपाईँको आवाज मलाई सुन्न अझै लोभ छ, मैले विदाय मागिसकेपछि तपाईँकै आवाजमा प्लेन आवाजमा म सुनाउँछु। मैले साङ्गीतिक सुनाउने त्यो समय रहेन। अनमोल मणिकै त्यो अमूल्य एल्बममा रहेको गीत जुन छ एउटा, यो नाम लेखेपछि मेटिने तर मुटुमा राखेको नमेटिने भन्ने आशयको गीत छ, त्यो तपाईँले गुनगुनाइदिनु होला भन्ने आग्रहका साथ यहाँसम्म आइदिनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई दिन चाहन्छु।
हजुर, जाँदा जाँदै यहाँहरूलाई पनि धेरै धन्यवाद, श्रोताहरू समक्ष मेरा केही कुरा राख्ने मौका दिनुभयो। हजुरको एकदमै मैले सुनिरहने प्रोग्राम, म एकदम फ्यान पनि हो हजुरको।
धन्यवाद, धेरै धन्यवाद।
हजुरको आवाजै यस्तो मिठो लाग्छ कि है,
अनि तपाईँको गायन हामीलाई मिठो लाग्छ, तपाईँले झनिया मिठो लाग्छ भन्दा त फुर्को फुर्की
होइन होइन, वास्तवमै र म एकदमै खुसी छु हजुरको यो प्रोग्राममा आउनुपर्दा, र सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद। र जाँदा जाँदै यो अब मेरो आउन लागेको
अन्तिममा हजुर, हवस् त अब आज बुधबारको यो बुलबुलबाट बिदा हुँदै आइतबार फेरि भेट्ने बाचाका साथ उत्पादन सहयोगी उदय घिमिरे बन्धु र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै हरिलम सालको स्वरमा हामी यो गीत सुन्छौँ।
कागजमा लेखे मेटिन सक्छ, ढुङ्गामा खोपे टुक्रिन सक्छ, कहिल्यै नमेटिने गरी कहिल्यै नटुक्रिने गरी, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, सधैँ रहनेछ तिमीसँग आकाशको साथ बादलको याद, हो सधैँ रहनेछ तिमीसँग आकाशको साथ बादलको याद, आकाश हेर्नु ताराहरूमा मेरो नाम नलेख्नु, बादल हेर्नु बादलमा मेरो नाम नलेख्नु, तारालाई बादलुले छेकिदिन सक्छ, बादल पनि हावासँगै बिलाइ जान सक्छ, कहिल्यै नछोपिने गरी कहिल्यै नबिलाउने गरी, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, कागजमा लेखे चाटिन सक्छ, ढुङ्गामा खोपे टुक्रिन सक्छ, कागजमा लेखे चाटिन सक्छ, ढुङ्गामा खोपे टुक्रिन सक्छ, कहिल्यै नचाटिने गरी कहिल्यै नटुक्रिने गरी, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, मुटुभित्रै लेख्नु तिमीले मेरो नाम, रहनेछ तिमीसँग
आकाश को साथ बादल को याद हो सधैं रहने छ तिमी संग आकाश को साथ बादल को याद आकाश हेर्नु बादल पनि हावा सँगै बिलाइ जान सक्छ कहिले नछेकिने गरी कहिले नबिलाउने गरी मुटु भित्रै लेख्नु तिमीले मेरो नाम भित्रै लेख्नु तिमीले मेरो नाम सधैं सपना कहिले सितमा कहिले हिउँमा ओ फुलिरहने छन् सधैं सपना कहिले सितमा कहिले हिउँमा शीत हेर्नु पनि पग्ली जान सक्छ कहिले नसुक्ने गरी कहिले नपग्लिने गरी मुटु भित्रै लेख्नु तिमीले मेरो नाम मुटु भित्रै लेख्नु तिमीले मेरो नाम